यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबल कारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरी बीच झडप हुँदा 7 जना घाइते। स्थिति नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी। कुल 11 खर्ब 15 अर्ब भन्दा बढ़ीको वैदेशिक व्यापार गर्दा 8 खर्ब 61 अर्ब भन्दा बढ़ीको घाटा भएको भन्सार विभागको प्रतिवेदन। र अस्पताल भर्ना हुनुभएका क्रिश्चियन धर्म गुरू पोप फ्रान्सिसको अवस्था गम्भीर। अब समाचार विस्तारमा। ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबल कारको विषयमा आन्दोलनरत पक्ष र प्रहरी बीच झडप भएपछि सदरमुकाम फुङलिङमा निषेधाज्ञा जारी गरिएको छ। बिहान 5 बजेदेखि शुरू भएको निषेधाज्ञा अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। हिजो साँझ भएको झडपमा 5 नेपाल प्रहरी र 2 आन्दोलनकारी घाइते भएको पनि उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्था परिवर्तन गर्नुपर्ने अवस्था नरहेको तर समयानुकूल सुधारको खाँचो रहेको बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रथम महिला राधिका साक्यद्वारा लिखित आत्मकथा करूणाको लोकार्पण गर्नुहुँदै व्यवस्थामा गर्नुपर्ने समयानुकूल सुधारका लागि वर्तमान सरकार र राजनैतिक दलहरूले प्रयत्न गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले देशको आवश्यकता र जनताको चाहना अनुसार राज्यको संरचना, प्रदेश र स्थानीय तहको संख्या जस्ता विषय थपघट गर्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो। समारोहमा पुस्तकी लेखिका राधिका साक्यले आफ्नो जीवन भोगाई र विभिन्न कालखण्डमा आएका उतार चढ़ाव र परिवर्तनका कुराहरू आफूले पुस्तकमा समेट्ने प्रयास गरेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले भारतको उडिसा स्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रम बारे हिजो उडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। परराष्ट्र मन्त्रीले उहाँसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कार्यवाहीका लागि आग्रह गर्नुभएको छ। केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठन पाठनको व्यवस्थाका लागि समेत आग्रह गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ। नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन उडिसा सरकारले नै पहल गरिदिनका लागि परराष्ट्र मन्त्री राणाले आग्रह गर्नुभयो। त्यसक्रममा मुख्यमन्त्री माझीले घटनालाई उडिसा राज्यले नै गम्भीर रूपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कार्यवाहीका लागि उच्च स्तरीय छानबिन समिति गठन गरेर काम शुरू गरिएको जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको 58 उच्च स्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ। वहाँलाई हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले विदाई गर्नुभएको थियो। भोलिदेखि 14 गतेसम्म आयोजना हुने उक्त उच्च स्तरीय सत्रलाई मन्त्री डाक्टर देउवाले भोलि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल 11 खर्ब 15 अर्ब 79 करोड़को वैदेशिक व्यापार गर्दा 8 खर्ब 61 अर्ब 38 करोड़ घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदन अनुसार यस अवधिमा 9 खर्ब 88 अर्ब 58 करोड़को आयात र 1 खर्ब 27 अर्ब 20 करोड़को निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा आयात 10.09, निर्यात 46.50 र कुल वैदेशिक व्यापार 13.30%ले बढ़ेको छ। त्यस्तै गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापार घाटा 6.20% बढ़ेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 88.60 र निर्यातको हिस्सा 11.40% रहेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। धनुषामा विपन्न किसानहरूको सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रकृतिमा आधारित कृषि खाद्य परियोजना हिजोदेखि शुरू भएको छ। आगामी चार वर्षसम्म सञ्चालन हुने परियोजना गणेशमान, चारनाथ नगरपालिका, शहीद नगर नगरपालिका र जनक नन्दिनी गाउँपालिका सहित अन्य तीनवटा पालिकामा कार्यान्वयन गरिने र परियोजनाबाट 5,000 सीमान्तकृत परिवारको खाद्य सुरक्षामा सुधार गर्ने लक्ष्य रहेको छ। कर्णालीमा तरल नाइट्रोजन प्लान्ट स्थापना गर्न शुरू भएको छ। गत आर्थिक वर्षदेखि स्थापनाको काम शुरू गरिएकामा चालू आर्थिक वर्षमा निर्माण थालिएको हो। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशु नस्ल सुधार गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा तरल नाइट्रोजन प्लान्ट स्थापना गर्न लागेको निर्देशनालयले जनाएको छ। दार्चुलाको मारमा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित 28.304 मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। जलविद्युत आयोजनाको ड्याम लामबगर र विद्युत गृह सेरीमा रहने लिमिटेडले जनाएको छ। तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत 6,23,62,00,000 रूपियाँ भन्दा बढ़ी रहेको दार्चुला पावर लिमिटेडका संचालक गुरू नेउपानेले जानकारी दिनुभयो। नदी बढ़ी प्रदूषित हुन थालेपछि बागमती सफाई महाअभियानले हिजो गोकर्णेश्वर महादेव मन्दिर मुनिको बाँधस्थलमा सफाई गरेको छ। बागमती सफाई महाअभियानको 615 हप्ताका अवसरमा गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा आयोजना गरिएको सफाई कार्यक्रमबाट 2 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। आउँदो शनिबार पशुपति राम मन्दिर अगाडि बागमती नदी किनारबाट पञ्चदेवल हुँदै भुवनेश्वरी मन्दिरसम्मको भाग सफाई गर्ने उहाँले बताउनुभयो। स्थानीय पहिचान र सम्भावना प्रवर्धन गर्ने उद्देश्यका साथ काठमाण्डु महानगरपालिका वडा नम्बर 15 आयोजनामा हिजोदेखि प्रथम स्वयम्भू महोत्सव शुरू भएको छ। काठमाण्डु महानगरपालिका 15 प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक सांस्कृतिक तथा सामाजिक संरचना, रीतितिथि र परम्परा, मठ मन्दिर, चैत्य गुम्बा, सत्तल बिहार सहितका प्राचीन स्मारक प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सव यही फागुन 17 गतेसम्म चल्नेछ। महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साज सजावट गरेर आकर्षक बनाउन थालिएको छ। पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राम मन्दिर, मृगस्थली लगायतको स्थान झिलिमिली बत्तीले सिंगारिएको छ। महाशिवरात्रीको तयारीका लागि कोष संचालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको संयोजकत्वमा 201 सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह समिति अन्तर्गत 9 उपसमिति छन्। महाशिवरात्रीको तयारीका लागि गठन भएको मूल समारोह समिति र 9 वटै उपसमितिले आफ्नो कार्यक्षेत्र अनुसारका तयारीलाई अन्तिम चरणमा पुर्याएको कोषका सदस्य सचिव थापाले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अस्पताल भर्ना हुनुभएका क्रिस्टियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर बनेको उहाँको मुख्यालय भ्याटिकनले विज्ञप्ति मार्फत जानकारी दिएको छ। लामो समयदेखि दम रोगबाट ग्रसित धर्मगुरू पोप फ्रान्सिस दुवै फोक्सोमा निमोनिया संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएको हो। 88 वर्षीय पोपको इटलीको रोम स्थित जेमिली अस्पतालमा उपचार भइरहेको छ। भ्याटिकनले जारी गरेको विज्ञप्तिमा धर्मगुरू पोपको श्वास प्रश्वासमा जटिल समस्या देखिएको, उहाँलाई सास फेर्न गाह्रो भइरहेको र चिकित्सकहरूले उहाँको अवस्था खतरा मुक्त नभएको बताएको जनाएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबल कारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरी बीच झडप हुँदा 7 घाइते। स्थिति नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी। कुल 11 खर्ब 15 अर्ब भन्दा बढ़ीको वैदेशिक व्यापार गर्दा 8 खर्ब 61 अर्ब भन्दा बढ़ीको घाटा भएको भन्सार विभागको प्रतिवेदन। र अस्पताल भर्ना हुनुभएका क्रिस्टियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर। यो सँगै बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।